यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म अच्युत अरियाल। शुरूमा प्रमुख समाचार। मुलुक तीव्र आर्थिक विकासमा अघि बढ़िरहेका बेला सांसद किनबेचको फोहोरी खेल पुनः शुरू हुन थालेपछि प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशमा जानु परेको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा स्पष्ट। कुनै आक्रोश, उत्तेजना र पूर्वाग्रह साधन नभई उज्यालो भविष्यको गन्तव्यतर्फ सरकार अघि बढ़ेको प्रधानमन्त्री ओलीको भनाई। भारतले नेपाललाई अनुदान स्वरूप उपलब्ध गराएको कोरोना भाइरस विरूद्धको 10 लाख मात्रा खोप हस्तान्तरण। प्राप्त खोप एक हप्ताभित्र लगाउन शुरू गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीद्वारा जानकारी। सर्लाही र सप्तरीमा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा 4 जनाको मृत्यु। र इराकको राजधानी बगदादमा आत्मघाती बम विस्फोटमा परि 28 जनाको मृत्यु, 73 जना घाइते। समाचार अब विस्तारमा। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले मुलुक तीव्र विकासको गतिमा अघि बढ़िरहेका बेला सांसद किनबेचको फोहोरी खेल पुनः शुरू हुन थालेपछि प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशमा जाने निर्णय गरेको बताउनु भएको छ। प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलाको आज काठमाण्डुमा उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सरकार तीव्र विकासको गतिमा हिँडिरहेका बेला अवरोधको स्थिति सृजना भएको सन्दर्भ उल्लेख गर्नुहुँदै अवरोधका बीच विकास र समृद्धिको यात्रामा अघि बढ़न सरकार र पार्टी दृढ़ताका साथ अघि बढ़नेमा जोड़ दिनुभयो। एउटै कम्युनिष्ट पार्टीको परिकल्पनाका साथ दुई पार्टीको एकीकरण गरेर आधुनिक र विकसित नेपाल बनाउन लागे पनि पार्टीभित्रैबाट राम्रो कामका लागि कुनै सहयोग नपाएको प्रधानमन्त्री ओलीले बताउनुभयो।
मैले प्रयास गरेको थिएँ लेफ्ट पार्टीहरू जोडेर एउटा मजबुत लेफ्ट पार्टी जसले देशको सार्वभौम सत्ताको रक्षा गरोस्, भौगोलिक अखण्डताको रक्षा गरोस्, स्वाधीनताको रक्षा गरोस्, इतिहासप्रति गर्व गरोस्, स्वाभिमान माथि उठाओस् र देशको विकासमा समर्पित होस्, देशलाई एउटा आधुनिक सभ्य बनाउने कुरामा भाग होस्, त्यस्तो पार्टीको परिकल्पना गरेको थियो। एक दिन एउटा राम्रो कामको पनि समर्थन गर्ने आँट नभएको, खुट्टी नभएको, मन नभएको त्यस्तो पार्टी पो भयो। लिडरसिपको यस्तो पङ्क्ति तयार गर्न खोजेको थिएँ मैले जस्तै देशलाई राम्ररी हाँक्न सकोस्, तर देश हाँक्ने होइन, देशका निम्ति मर्ने होइन, आफ्ना निम्ति मर्ने, आफन्तका निम्ति मर्ने। तपाईँहरूले देख्नुभयो
प्रधानमन्त्री ओलीले कुनै आक्रोश, उत्तेजना र पूर्वाग्रह साधन नभई उज्यालो भविष्यतर्फको गन्तव्यका साथ सरकार स्पष्ट रूपमा अघि बढ़ेको बताउनुभयो।
लोकतान्त्रिक प्रणालीलाई सही बाटोबाट कुबाटोमा लान नदिने ती प्रयासहरूमा जुटिरहेका छौं अथवा तिनका लागिको एउटा राजनीतिक लडाई लडिरहेका छौं। हाम्रा सबै प्रयासहरूको गन्तव्य ठिक ढंगले ठम्म्याएका छौं, तोकेका छौं, समृद्ध नेपाल, सुखी नेपाल। हामी कुनै आवेश उत्तेजनामा छैन, आक्रोशमा पनि छैन, प्रतिशोधमा पनि छैन। हामी रातो झण्डा फहराउनेहरू हौ, पेरिक डाँडामा जस्तो कालो झण्डा फहराउनेहरू हौ। देशलाई विकासको बाटोमा लानु छ, सुशासनको बाटोमा लानु छ, त्यसका निम्ति हामीले भ्रष्टाचार नियमन गर्दै नियन्त्रण गर्नुपर्नेछ। समाजमा विभिन्न प्रकारका तत्त्वहरू हुन्छन्, शक्तिहरू हुन्छन्, तिनले आफ्ना स्वार्थका लागि अनेक प्रकारका हाउभाव गर्छन्, तिनीहरूले जनतालाई सिनेमा देखाउँछ, नाटक देखाउन आउँछ, तमासा गर्छन्, झुक्क्याउँछन् जनतालाई। हामीले जनतालाई त्यस्ता तत्त्वहरूबाट सचेत गराउनु पर्दछ।
भेलामा नेकपा सचिवालय सदस्य एवं उप प्रधानमन्त्री ईश्वर पोखरेलले नेकपाभित्र उत्पन्न विभाजित परिस्थिति अचानक उत्पन्न भएको नभई एकता गर्दादेखि नै यस प्रकारको विवादका भ्रूणहरू देखिएको बताउनुभयो। उप प्रधानमन्त्री पोखरेलले केही संचार गृहहरूले हाकाहाकी झुठो, तथ्यहीन र आपराधिक प्रकारका विषयवस्तु पस्किएर जनतालाई गलत सूचना दिएको उल्लेख गर्नुहुँदै पित पत्रकारितातर्फ सजग रहन आग्रह गर्नुभयो। नेकपाका महासचिव एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई लगाइएका अभियोग पत्र फिर्ता लिएमा पार्टी एकता पूर्ववत रहने बताउनुहुँदै प्रतिनिधि सभा पुनस्थापना पाउने स्थिति नभएकाले निर्वाचनको तयारीमा सरकार र पार्टी लागिसकेको बताउनुभयो। नेकपा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले सरकारले निर्वाचनको तयारी शुरू गरिसकेको बताउनुहुँदै प्रतिगमनको मतियार बन्दै पार्टीका केही नेताहरू चोइटिएर गएको बताउनुभयो। नेकपा स्थायी कमिटी सदस्य एवं ऊर्जा सिंचाई तथा जलस्रोत मन्त्री टोप बहादुर रायमाझीले पार्टीमा निर्वाचन नगरी लामो समय आफै नेतृत्वमा रहने प्रवृत्ति भएका नेताहरूले आफ्नै अध्यक्षको नेतृत्वमा रहेको सरकारलाई हठात ढाल्न खोजेर देशमा अस्थिरता निम्त्याउन खोजेकाले प्रधानमन्त्री ओलीले बाध्यात्मक रूपमा प्रतिनिधि सभा विघटन गरेको बताउनुभयो। भेलामा संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले सरकार श्रमजीवी पत्रकारहरूको हक हितका लागि सधैँ पत्रकारको साथमा रहेको स्पष्ट गर्नुभयो। कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर साक्य, तत्कालीन प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष राजेन्द्र अरियाल, प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकी, पूर्व सूचना आयुक्त यशोदा तिमसिना, नेपाल पत्रकार महासंघका पूर्व महासचिव उजीर मगर, आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरूङ लगायतले भेलाको सफलताको कामना गर्नुभएको थियो। भारत सरकारले नेपाललाई अनुदान स्वरूप उपलब्ध गराएको कोरोना विरूद्धको 10 लाख मात्रा खोप आज हस्तान्तरण गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा खोप हस्तान्तरण गर्नुभएको हो। त्यस अवसरमा प्रधानमन्त्री ओलीले उदारतापूर्वक नेपाललाई अनुदानमा खोप प्रदान गरेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारत सरकार र त्यहाँका जनताप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। यसअघि भारत सरकारले नेपाललाई अनुदान स्वरूप उपलब्ध गराएको 10 लाख मात्रा कोरोना भाइरस विरूद्धको खोप आजै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई मार्गबाट ल्याइएको थियो। त्यस अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदय त्रिपाठीले भारत सरकारले उपलब्ध गराएको खोपले सरकार मात्र नभई जनस्तरसम्म दुई देशबीचको सम्बन्ध प्रतिविम्बित गरेको बताउनुभयो।
भ्याक्सिनमा संसारका सबैको पहुँच हुनुपर्छ भन्ने मान्यताका साथ अल्प विकसित देशहरूको पनि उत्तिकै पहुँच हुनुपर्छ भन्ने मान्यताका साथ पूरै मानवताले काम गर्नुपर्ने अवस्था आएको छ। सँगसँगै यदि गइएन भने यस विरुद्धको युद्धमा हामी संयुक्त रूपले सफल हुन सक्दैनौ। जुन भारत सरकारले सहयोग उपहारको रूपमा जुन प्रदान गरेको छ त्यो जनस्तरको सम्बन्धलाई यसले प्रतिबिम्बित गर्दछ।
मन्त्री त्रिपाठीले भारतबाट प्राप्त खोप अग्रपंक्तिमा खटिएकाहरूलाई एक साताभित्र लगाउन शुरू गरिने र बाँकी आधारभूत वर्गका नागरिकलाई निशुल्क खोप लगाउने गरी खोप खरिद प्रक्रिया अगाडि बढ़ाइएको जानकारी दिनुभयो। कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले कोरोना संक्रमण विरूद्धको अभियानका साथै खोप कार्यक्रममा पनि भारतले नेपाल सहितका छिमेकीलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो।
Between India and Nepal, there are many paradigms, many domains of friendship and cooperation. To them, you can today add vaccine maitri as another important area of our partnership.
गत शनिबारदेखि खोप अभियान शुरू गरेको भारतले एक साताभित्रै नेपाललाई सहयोग स्वरूप कोरोना विरूद्धको खोप उपलब्ध गराएको हो। नेपालले कोविड 19 को महामारीबाट पार पाउन अत्यावश्यक औषधि तथा खरिद गर्न सकिने खोपमा सहज पहुँच सुनिश्चित गर्नु अपरिहार्य भएकोमा जोड़ दिइएको छ। एशिया सहयोग सम्वाद एसीडीको नव प्राकृतिक सुरक्षित एवं स्वस्थ पर्यटन विषयमा टर्कीको राजधानी अंकारामा आज भएको 17 मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्नुहुँदै परराष्ट्र मन्त्री प्रदीप गेवालीले कोविड 19 महामारी विरूद्धको लड़ाईमा एसीडीका सदस्य राष्ट्र र निजी क्षेत्रका व्यापारिक प्रतिष्ठानबीच सघन सहयोग एवं साझेदारी अपरिहार्य भएको बताउनुभयो। पर्यटन क्षेत्रसहित अर्थतन्त्र, जनजीविका र जीवनचक्रका सबै पक्षलाई कोविड 19 अघिको अवस्थामा फर्काउन सदस्य मुलुकबीच साझेदारी एवं सहयोग अत्यावश्यक भएको उहाँले बताउनुभयो। एसियाली देशहरूको शान्ति स्थायित्वका साथै साझा विकास र समृद्धिका लागि सदस्य राष्ट्रहरूबीच आपसी विश्वास, समझदारी, सहयोग र सहकार्य अझ घनीभूत हुनुपर्नेमा मन्त्री गेवालीले जोड़ दिनुभयो। एसीडीको वर्तमान अध्यक्ष राष्ट्र टर्कीले बैठक आयोजना गरेको हो। नेपालमा आज थप 336 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभर 5030 पीसीआर परीक्षण गर्दा 214 पुरूष र 122 महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै हालसम्म नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 268,646 पुगेको छ। यस्तै 3,799 सक्रिय संक्रमित मध्ये 150 जनाको आईसीयू र 34 जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ। भएको छ। कोरोना संक्रमणका कारण आज थप 4 जनाको मृत्यु भएसँगै हालसम्म कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या 1979 पुगेको छ। आज कोरोना भाइरसका संक्रमित 226 जना निको भएका छन्। यो सँगै हालसम्म संक्रमण मुक्त हुनेको संख्या 2,62,868 पुगेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
नेपाल टेलिकमको 4G LTE मोबाइल सेट सम्बन्धी सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE व्यान 3 1800 मेगाहर्जका साथसाथै व्यान 20 800 मेगाहर्ज र VOLTE समेत सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
आउनुहोस्, हामी सबै मिली असंख्य सम्भावना बोक्ने भोलिलाई नयाँ तरिकाले कल्पना गरौं र डिजिटलको पावरले जिन्दगी फास्ट फरवर्ड गरौं। एनसेल, आज भोलि सबैसँगै।
यो वर्ष बिजनेसको गाडी राम्रोसँग चलेन, रोकिँदै चल्दै रोकिँदै चल्दै गर्यो। तर अब चीज बेच खुल्दैछन् र अब बिजनेस पनि राम्रोसँग चलाउनु छ नरोकिकन। त्यसैले अब मलाई चाहिन्छ एउटा यस्तो साथी जसले मेरो बिजनेसलाई अगाडि बढ्न सघाओस्, जसले मेरो समयानुकूल आवश्यकतालाई बुझोस्, जसले मेरो सम्पर्क बढाओस् र सम्बन्ध पनि। त्यसैले अब एनसेल फर बिजनेसले ल्याएको छ विभिन्न बिज प्लस प्लानहरू। चाहे साना तथा मझौला व्यवसाय होस् वा कर्पोरेट ट्रेडिङ होस् या अन्य व्यवसाय, अब खुला संसारमा सम्भावना लिएर आएका छन् एनसेलका विभिन्न मासिक तथा 30 दिने प्लानहरू। हजुर, अब नयाँ एनसेल बीज प्लस अज धेरै टॉक टाइम र डेटा सँगै बिजनेस सँग कनेक्टेड रहनको लागि फ्री CUG र बिजनेस आवर, परिवार सँग सम्पर्कमा रहनको लागि फ्री फ्रेन्ड्स एन्ड फ्यामिली, डिजिटल सर्विसेस र अन्य धेरै सुविधाहरू सहित। एनसेल बीज प्लस बारे जान्नको लागि 9007 डायल गर्नुहोस् वा एनसेल वेबसाइटमा हेर्नुहोस्। एनसेल फर बिजनेस।
अब बाँकी समाचार। राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकाको 46 राष्ट्रपतिको कार्यभार सम्हाल्नु भएकोमा जो बाइडेनलाई बधाई ज्ञापन गर्नुहुँदै उहाँको सफल कार्यकालको कामना गर्नुभएको छ। अमेरिकाका राष्ट्रपति बाइडेनलाई आज पठाउनु भएको बधाई सन्देशमा राष्ट्रपति भण्डारीले नेपाल अमेरिका सम्बन्ध सधैँ सुमधुर रहँदै आएको उल्लेख गर्नुहुँदै नेपालको विकासमा अमेरिकाबाट प्राप्त सहयोगको सराहना गर्नुभएको छ। यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले कमला देवी ह्यारिसले अमेरिकाको उपराष्ट्रपतिको पद सम्हाल्नु भएकोमा उहाँलाई बधाई सन्देश पठाउनुहुँदै अमेरिकाको इतिहासमा प्रथम महिला उपराष्ट्रपति निर्वाचित भएकोमा प्रशंसा गर्नुभएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाका राष्ट्रपति जो बाइडेनको सक्षम नेतृत्वमा अमेरिकाले निरन्तर प्रगति र समृद्धि हासिल गर्ने विश्वास व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री ओलीले पारस्परिक हित र चासोका विषयमा द्विपक्षीय तथा अन्तर्राष्ट्रिय महत्वका मामिलालाई अघि बढ़ाउन बहुपक्षीय तहमा अमेरिकी नयाँ नेतृत्वसँग सहकार्य गर्ने नेपालको चाहना व्यक्त गर्नुभएको छ। सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटन विरूद्ध परेका रिट निवेदनमाथिको सुनवाई हेर्दा हेर्दैमा राखी भोलि शुक्रबार हुने भएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा निवेदक तर्फका कानून व्यवसायको बहस जारी रहेकाले हेर्दा हेर्दैमा अर्को सुनवाई शुक्रबार हुने भएको हो। रिट निवेदकका तर्फबाट बहस गर्नुहुँदै अधिवक्ता टीकाराम भट्टराई, ओम प्रकाश अर्याल, रिट निवेदक समृत खरेल लगायतले संविधानको मनसाय विपरीत प्रधानमन्त्रीले अन्य मुलुकको संसदीय अभ्यासलाई खाएर प्रतिनिधि सभा विघटन गर्न नसक्ने बताउनुभयो। बहसमा कानून व्यवसायले प्रतिनिधि सभा विघटन सम्बन्धी विषयको सूचना राजपत्रमा प्रकाशित नभएको विषय उठाएपछि इजलासले सरकारी पक्षसँग राजपत्रको सूचना मगाएको छ। संवैधानिक इजलासमा भइरहेको आजको बहस पनि बहुमत प्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्ने विषयले वैधानिकता पाउने कि नपाउने भन्ने विषयमा नै केन्द्रित रहेको थियो। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू विश्वम्भर प्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना प्रधान मल्ल र तेज बहादुर केसीको संवैधानिक इजलासले रिटमा आइतबारदेखि निरन्तर सुनवाई गरिरहेको छ। प्रतिनिधि सभा विघटन विरूद्ध परेका 13 रिट निवेदनमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा एकसाथ सुनवाई भइरहेको छ। नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन विरूद्ध आज वडा स्तरमा शान्तिपूर्ण प्रदर्शन गरेको छ। प्रतिनिधि सभा विघटन विरूद्ध गर्दै आएको शान्तिपूर्ण विरोध प्रदर्शनको निरन्तरता स्वरूप आज पनि देशव्यापी रूपमा वडा स्तरमा प्रदर्शन गरिएको नेपाली कांग्रेसले जनाएको छ। यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज एक प्रेस विज्ञप्ति जारी गर्नुहुँदै कुशासन र भ्रष्टाचार विरूद्ध कांग्रेसले सधैँ खबरदारी गर्ने बताउनुभयो। यसैगरी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटनको अधिकार संविधानले नदिएको दावी गर्नुभएको छ। नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका वडा नम्बर 16 एकाईद्वारा आज आयोजित विरोध सभामा वरिष्ठ नेता पौडेलले झण्डै दुई तिहाई बहुमत पाएको सरकारले पार्टीभित्रको विवादका कारण प्रतिनिधि सभा विघटन गरेर देशलाई राजनीतिक अस्थिरतामा लगेको आरोप लगाउनुभयो। नेपाल कम्युनिष्ट पार्टी दाहाल नेपाल समूहले प्रतिनिधि सभा विघटनको विरोधमा हुने जुलुसलाई मर्यादित बनाउँदै निर्धारित नारा मात्रै लगाउनुपर्ने निर्देशिका जारी गरेको छ। केन्द्रीय संघर्ष समितिले सभालाई पनि व्यवस्थित बनाउन आग्रह गरेको छ। सरकारले सम्भव भएसम्म सबै सरकारी सेवा एउटै अनलाइन माध्यमबाट प्रदान गर्ने गरी गत शुक्रबारदेखि नागरिक एप सञ्चालनमा ल्याएको छ। सरकारी सेवाका लागि सेवाग्राहीलाई कार्यालय नै धाउनुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यका साथ शुरू गरिएको नागरिक एपबाट सहज रूपमा सेवा लिन सकिने संचार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
सुरुमा चाहिँ लगइन गर्दाखेरि अलिक प्रब्लम आयो, त्यसपछि नाइसाबाट मैले हालेर गरेँ, प्यान नम्बरको लागि रेजिस्टर गरेँ, अफिसहरूमा गएर लाइन लागेर गर्नुभन्दा चाहिँ घर बसेरै अनलाइन मार्फत सजिलोसँग गर्नको लागि चाहिँ नागरिक एपबाट एकदमै राम्रो लाग्यो मलाई। यो
उहाँ हुनुहुन्थ्यो काठमाडौँमा स्नातक तहमा अध्ययन गरिरहनु भएका एक विद्यार्थी परिविज्ञ दाहाल। नागरिक एप सञ्चालनमा आएपछि विभिन्न किसिमका सरकारी विवरण सम्बन्धी जानकारी लिनका लागि घण्टौंसम्म कार्यालयमा लाइन बस्नुपर्ने झन्झट अन्त्य भएको र यसबाट सजिलै घरमै बसेर सेवा लिन सकिने अनुभव सुनाउँदै उहाँले जस्तै सञ्चालनमा आएको एक हप्ता पनि नबित्दै 3 लाख भन्दा बढी नेपाली नागरिकले नागरिक एप डाउनलोड गरिसकेका छन् भने लगभग 1 लाख जनाले यसबाट विभिन्न विवरण सम्बन्धी जानकारी लिइसकेको संचार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ। सरकारी सेवा सहज रूपमा जनताको हात हातमा पुर्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको नागरिक एप मार्फत हाल 9 किसिमका सेवा लिन सकिनेछ भने पछि यसबाट 100 भन्दा बढी किसिमका सेवाहरू प्रदान गर्ने गरी काम भइरहेको संचार तथा सूचना प्रविधि मन्त्रालयका सूचना प्रविधि महाशाखा प्रमुख सहसचिव अनिल कुमार दत्तले जानकारी दिनुभयो।
गर्न सक्नुहुन्छ, सञ्चय कोषको विवरण, नागरिक लगानी कोषको विवरण, शैक्षिक विवरण प्लस टू र एसएलसीको, आफ्नो नागरिकताको विवरण, राजधानीको विवरण, मतदाता परिचय पत्रको विवरणहरू सबै अहिलेसम्म चाहिँ 9 विवरणहरू हेर्न सक्नुहुन्छ। पछि गएर विवरणहरू हामी राख्छौँ।
यसको सञ्चालनका लागि मोबाइलको प्ले स्टोरमा गएर नागरिक एप डाउनलोड गर्नुपर्ने हुन्छ भने यो एप प्रयोग गर्नका लागि आफ्नो नाममा मोबाइल नम्बर अनिवार्य हुनुपर्छ। मोबाइल नम्बर राखिसकेपछि त्यो नम्बरमा 6 अङ्कको कोड उपलब्ध हुन्छ। उक्त कोड राखेपछि परिचय पत्रको प्रकार छनौट गर्ने सुविधा हुन्छ, जसमा नागरिकता, मतदाता र राहदानीको परिचय पत्र छनौट गर्न सकिने सुविधा रहेको छ। अहिले प्राय सबै मानिससँग मोबाइल हुने हुँदा उनीहरूलाई आफ्ना सबै विवरण घरमै बसेर जानकारी लिनका लागि नागरिक एप निकै प्रभावकारी हुने बताउनुहुन्छ राष्ट्रिय सूचना प्रविधि केन्द्रका इन्जिनियर त्रिदेव चन्द्र यादव।
मल्टिपल गभर्नमेन्ट सर्भिसेसलाई एउटा अनलाइन प्लेटफर्ममा राख्नुलाई र सिटिजनहरूलाई सजिलो होस् त्यसकै लागि खास गरी लन्च गरेको। आजकल त नर्मल सबले नेट प्रयोग गरिरहेको हुन्छ, उसले चाहिँ डाउनलोड गर्ने बित्तिकै सहज भयो नि त।
सरकारले सेवाग्राहीको सहजताका लागि सञ्चालनमा ल्याएको नागरिक एप पूर्ण रूपमा सुरक्षित रहेको बताउनुहुन्छ संचार तथा सूचना प्रविधि मन्त्रालयका सूचना प्रविधि महाशाखा प्रमुख सहसचिव अनिल कुमार दत्त।
दुईटा सेक्युरिटी अडिट गर्ने पार्टीबाट अडिट गराएको छ, यसलाई इथिकली ह्याक गरेर त्यसलाई ब्रेक गर्न खोज्ने जुन सिस्टम हुन्छ त्यसबाट पनि फुलप्रुफ भइसकेको हुनाले यो एकदम सुरक्षित छ।
हाल यस एपबाट प्यान नम्बर लिन मिल्छ भने नागरिकता, राहदानी, मतदाता परिचय पत्र, नागरिक लगानी कोष, सञ्चय कोष, शैक्षिक उपलब्धि लगायतका 9 प्रकारका विवरणहरू हेर्न सकिन्छ। आगामी दिनमा सरकारले भूमि सुधार तथा मालपोत सम्बन्धी सेवाहरू, सवारी चालक अनुमति पत्र सहित 100 भन्दा धेरै किसिमका विवरण सम्बन्धी सेवा यो एपमा एकीकृत गर्ने योजना बनाएको छ। सरिता खनाल, रेडियो नेपाल,
काठमाडौँ।
प्रेस संगठन नेपालको आज सम्पन्न दोस्रो राष्ट्रिय भेलाले सह संयोजक गणेश बस्नेतलाई सर्वसम्मत रूपमा संयोजकमा चयन गरेको छ। संगठनका संयोजक महेश्वर दाहाल संगठनका काममा निष्क्रिय रहेकाले उहाँलाई जिम्मेवारीबाट विदा गर्दै भेलाले बस्नेतलाई संयोजकको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो। भेलाले संगठनको केन्द्रीय कमिटी विस्तार र आवश्यकता अनुसार अन्य जिम्मेवारी हेरफेरको अधिकार संयोजक बस्नेतलाई दिने निर्णय गरेको छ। भेलाले संगठनको विधान संशोधन पारित गर्दै केन्द्रीय कमिटिको सदस्य 351 बनाउने निर्णय पनि गरेको छ। हुँदाले नयाँ परिस्थितिमा सांगठनिक कामलाई केन्द्र, प्रदेश, जिल्ला, प्रतिष्ठान र एसोसिएट क्षेत्रमा एकताबद्ध भई सबै तहमा समावेशिताका आधारमा पुनर्गठन र पुनव्यवस्थापन सहित व्यवस्थित र प्रभावकारी बनाउँदै देशव्यापी जागरणको सन्देश प्रवाह गर्ने संकल्प गरेको छ। भेलाले मन्त्री परिषदको सिफारिशमा राष्ट्रपतिबाट 2077 पुष 5 गते प्रतिनिधि सभाको विघटन भई ताजा निर्वाचनको लागि 2078 वैशाख 17 र 27 गतेको मिति समेत घोषणा हुनुलाई बाध्यात्मक र सही ठहर गर्दै स्वागत गरेको छ। पूर्व पश्चिम लोकमार्ग अन्तर्गत सर्लाही हरिओनमा भएको सवारी दुर्घटनामा 2 जनाको मृत्यु भएको छ भने अन्य 19 जना घाइते भएका छन्। यस्तै सप्तरीको खड़क नगरपालिका 11 बनौलीमा मोटरसाइकल दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। कैलाली स्थित भन्सार कार्यालयहरूले चालू आर्थिक वर्षको 6 महिनामा लक्ष्यभन्दा बढ़ी राजस्व उठाउन सफल भएका छन्। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
खकरौला भन्सार कार्यालयले आर्थिक वर्ष 2077-78 6,07,00,000 रूपियाँ राजस्व उठाउने वार्षिक लक्ष्य राखेकोमा पुष मसान्तसम्म 8.5 करोड़ राजस्व उठिसकेको भन्सार प्रमुख विमल कुमार शाहले जानकारी दिनुभयो। कोरोना संक्रमणपछि सीमा नाका खुल्ला नहुँदा र पछिल्लो समय खकरौला नाका भएर कच्चा पदार्थ आयात भइरहेकाले पनि भन्सार कार्यालयको राजस्वमा वृद्धि भएको प्रमुख शाहको भनाइ छ।
सीमापारी चाहिँ मान्छे फर्मली चाहिँ जान आउन पाइरहेका छैनन्। तिनीहरूले चाहिँ आफ्ना आवश्यकताका सामान चाहिँ यहाँ लोकल बजारमा किनिसके पछाडि सामानको डिमान्ड बढ्ने भयो, सामानहरू चाहिँ भन्सार भएर बढ्यो। यहाँ आउने केही र मेटेरियलहरू पनि अहिले यो भन्सारबाट चाहिँ आउन थालेका छन्। राजस्वको संकलन अलिकति सकारात्मक देखिएको छ।
2 वर्ष अघि मात्र स्थापना भएको खकरौला भन्सारले गत आर्थिक वर्षभरिमा 5,80,07,000 रुपियाँ मात्र राजस्व उठाएको थियो। खकरौला भन्सारबाट कपडा, मोटर पार्ट र हार्डवेयरका सामान बढी आयात हुने गरेका छन्। यो भारततर्फको सड़क राम्रो भई नेपाल सरकारले पशु वनस्पति र खाद्य क्वारेन्टाइन स्थापना गरी पशु वनस्पति र खाद्य सामग्रीको आयात निर्यातको व्यवस्था गरे अझै राजस्व बढ्ने बताउनुहुन्छ प्रमुख शाह।
इन्डियापट्टि बाटो अलिकति बिग्रेको छ, उताबाट आउने गाडीहरू चाहिँ यसले आउन सकिरहेको छैन। यहाँ एक दुईटा इन्फ्रास्ट्रक्चरमा सुधार हुनुपर्ने कुरा देखिन्छ। प्लान्ट्स क्वारेन्टाइन, फुड क्वारेन्टाइनहरू, एनिमल्स क्वारेन्टाइन, यी क्वारेन्टाइनहरू यहाँ नजिकमा भइदियो भने कृषिजन्य उत्पादनहरू चाहिँ यहाँबाट भित्रिन सक्थ्यो, त्यसले पनि राजस्वमा प्रभाव पर्न सक्थ्यो।
कैलाली भन्सार कार्यालयले पनि 6 महिनामा लक्ष्यभन्दा बढी राजस्व उठाएको छ। कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत फडेन्द्र खतिवडा
चालू आर्थिक वर्षको साउनदेखि पुष महिनासम्मको जम्मा लक्ष्य भनेको 3,90,00,000,000 थियो। लक्ष्यमा 4,35,00,00,000 चाहिँ असुली भएको छ। यसले गर्दा लक्ष्यको 112% हामीले असुली गर्न सफल भएका छौँ।
कैलाली भन्सार कार्यालयबाट यो अवधिमा पेट्रोलियम पदार्थ, चामल, गहुँ, पापड, भुजिया, दालमोट, बिस्कुट, आलु जस्ता खाद्य वस्तुको आयात धेरै भएको छ। सरकारले सीमा नाकामा रहेका राजस्व कार्यालय व्यवस्थित गरी भन्सार छली हुने क्रियाकलाप नियन्त्रण गर्न सके राजस्व संकलनमा अझै वृद्धि हुने देखिन्छ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। के अन्तर्राष्ट्रिय समाचार। इराकको राजधानी बगदादमा भएको आत्मघाती बम विस्फोटमा परि 28 जनाको मृत्यु भएको छ भने 73 जना घाइते भएका छन्। विस्फोटको जिम्मा कुनै समूहले नलिए पनि विद्रोही समूह आईएसआरले गराएको हुन सक्ने आशंका इराकी सेनाले गरेको छ। परिवर्तित स्वरूपको कोरोना भाइरस संक्रमण विश्वका 60 देशमा फैलिएको छ। युरोपबाट फैलिएको परिवर्तित स्वरूपको कोरोना भाइरसको संक्रमण यो एक हप्तामै विश्वका 10 देशमा फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अब आर्थिक समाचार।
चालू आर्थिक वर्षको पहिलो 6 महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा वृद्धि भएको छ। भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि पुष मसान्तसम्म 6 महिनाको तथ्याङ्क अनुसार 5% आयातमा कमी आउँदा 6% निर्यातमा वृद्धि भएको हो। विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको 6 महिनाको अवधिमा 6,61,00,000,000,000 बढ़ीको विदेशी वस्तुको आयात भएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा 4.81% कम रहेको भन्सार विभागले जनाएको छ। यसैगरी 6 महिनाको अवधिमा 60,80,00,00,000 रूपियाँ बराबरको स्वदेशी वस्तु निर्यात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा 57,27,00,00,000 रूपियाँ बराबरको स्वदेशी वस्तु निर्यात भएको थियो। तथ्याङ्क अनुसार यस वर्ष व्यापार घाटामा 5.80% सुधार भएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेलकुद समाचार अजय बमबाट।
काठमाडौँमा जारी नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा लगातार 2 जित निकालेको छ। बिहिबार भएको खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई 74 रनले हरायो। किर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित ओभरमा 4 विकेट गुमाएर 310 रन बनायो। जवाफमा लुम्बिनी प्रदेश 50 ओभरमा 7 विकेट गुमाउँदा 236 रनमा रोकियो। साबिक विजेता एफएफ क्लबले राष्ट्रिय महिला लीग फुटबलमा विजयी शुरूआत गरेको छ। बिहिबार भएको खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई 6-0 गोल अन्तरले हराउँदै एफएफले सुखद शुरूआत गरेको हो। सातो बाटो स्थित एन्फा कम्प्लेक्समा एफएफलाई जित दिलाउन साबित्रा भण्डारीले ह्याट्रिक गरिन्। त्यस्तै कप्तान अनिता बसेत, अञ्जली कुमारी अञ्जन र प्रीति राईले एक एक गोल थपिन्। एकतर्फी बनेको खेलको 14 मिनटमा साबित्राको गोलबाट एफएफले अग्रता बनाएको थियो। जितसँगै
अब मौसम सम्बन्धी जानकारी। हाल प्रदेश नम्बर 1-2 बागमती गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आगामी 24 घण्टामा देशको उच्च हिमाली भूभागका 1-2 स्थानमा हल्का हिमपात हुन सक्ने र तराईका केही भूभागहरूमा बिहानी पख हुसु तथा कुहिरो लाग्ने र रातको समयमा तापक्रममा गिरावट आउन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। मुलुक तीव्र आर्थिक विकासमा अघि बढ़िरहेका बेला सांसद किनबेचको फोहोरी खेल पुनः शुरू हुन थालेपछि प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशमा जानु परेको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा स्पष्ट। कुनै आक्रोश, उत्तेजना र पूर्वाग्रह साधन नभई उज्यालो भविष्यको गन्तव्यतर्फ सरकार अघि बढ़ेको प्रधानमन्त्री ओलीको भनाई। भारतले नेपाललाई अनुदान स्वरूप उपलब्ध गराएको कोरोना भाइरस विरूद्धको 10 लाख मात्रा खोप हस्तान्तरण, प्राप्त खोप एक हप्ताभित्र लगाउन शुरू गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदय त्रिपाठीद्वारा जानकारी। सर्लाही र सप्तरीमा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा 4 जनाको मृत्यु र इराकको राजधानी बगदादमा आत्मघाती बम विस्फोटमा परि 28 जनाको मृत्यु, 73 जना घाइते। यसका साथै साँझ 7 बजेको समाचार यहीँ पूरा हुन्छ। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।